نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير سورة بقرة آية نمبر 229 سے 231 آج کا ہمارا گول یہ ہے طلاق کا موضوع پچھلے حصے کے بالکل آخر میں شروع ہوا تھا آج انشاءاللہ اس پہ بھرپور بات ہوگی طریقہ کار ہم یہی رکھیں گے کہ پہلے جو اس موضوع کی ساری آیات ہیں اس کو میں آپ کے سامنے رکھوں اور اس کے بعد پھر آپ کو انشاءاللہ پوری بات اے ٹو زی جس کو آپ کہہ لیں نکاح سے طلاق تک ایک سٹیپس میں لکھاؤں گی اور میرا خیال ہے کہ یہ موضوع ایسا ہے کہ ہر مسلمان کو اس موضوع کے اوپر شرح صدر ہونا چاہیے کیونکہ الحمدللہ 98% کسی بھی سوسائٹی کے جو لوگ ہیں وہ میرڈ ہوتے ہیں تو جو شادی شدہ مرد عورت ہے ان کو کم از کم یہ ساری باتیں کلیئر ہونی چاہیے تاکہ وہ اپنے آپ کو لے کر چلے تو آیت 229 ہے میں پیچھے سے ذرا سا 228 کا خلاصہ کروں گی بلکہ میں ترجمہ وہیں سے شروع کرتی ہوں تاکہ جو لوگ آج سن رہے ہیں ان کا مس نہ ہو تو آیت 228 سے میں خلاصہ شروع کروں گی اللہ سبحانہ وتعالیٰ فرماتے ہیں والمطلقات یتربصن بانفسہن ثلاثۃ قروء اور جن عورتوں کو طلاق دے دی جائے ان پر لازم ہے کہ وہ اپنے آپ کو تین حیض تک روکے اس حکایت سے میں کیا پتہ چلا تھا کہ طلاق کے بعد عورت کا ویٹنگ پیریڈ 3 مہینے کا ہے یہ عام حالات میں ہوتا ہے ایکسیپشنل بھی ہوں گی آگے جا کر مثلاً ایک بچی ہے جس کو پیریڈز نہیں آ رہے ابھی تو اس کے لیے بھی 3 ماہ ہوگی اگر ایک بوڑھی عورت ہے یا ایسا بولتے ہیں ایسی عورت کو یعنی جس کو اب حیض کا نہیں مینوپاز آ گیا سمجھ لیں تو اس کے لیے بھی 3 ماہ ہے عام حالات میں 3 حیض ہوتے ہیں پیریڈ سے پیریڈ تک 1 مہینہ پھر دوسرے پیریڈ تک دوسرا مہینہ پھر تیسرے پیریڈ تک تیسرا مہینہ قروء کے لفظ میں میں نے آپ کو بتایا تھا کہ گنجائش دونوں لفظوں کی ہے بعض کہتے ہیں جس دن پیریڈ شروع ہو اس دن سے کاؤنٹ کیا جائے گا بعض کہتے ہیں نہیں جس دن پیریڈ سے فارغ ہوئی توہر بولتے ہیں اس کو یعنی قروء میں 2 لفظ ہیں حیض کے شروع کا دن یا پھر حیض سے فارغ ہونے کا پہلا دن یہ 2-3 ٹرمز یاد ہو جائیں گی تو پھر باتیں آسان ہو جائیں گی انشاءاللہ تو پیریڈز جس کے نارمل ہیں اس کے سیسے ہوگا کچھ عورتیں ہوتی ہیں کہ پیریڈز تو ہوتے ہیں لیکن اب نارمل ہوتے ہیں حالات ہی کچھ اس قسم کے ہیں شروع سے سائیکل ٹھیک نہیں تو پھر وہ بھی 3 مہینے کی بات لے گی آگے جا کے ہمیں ایک چوتھی قسم ملے گی کہ عورت پریگننٹ ہے یہ اسی آیت میں اس کا اشارہ بھی آ رہا ہے تو پھر پریگننسی سے لے کر وضع حمل وہ 9 ماہ کا پورا بھی ہو سکتا ہے یعنی طلاق ہوئی اس کے بعد پتا چلا کہ عورت کنسیو کر چکی تھی تو پھر پورا وہ ٹائم پیریڈ اس کا عدت کا گزرے گا اور اگر 8واں مہینہ چل رہا تھا 9واں چل رہا تھا اور اس سانحے کے فوراً بعد یا کچھ 1 ہفتے 2 ہفتے کے بعد بیبی ہو گیا تو جب بیبی ہو جائے گا تو اس وقت تک انتظار کرے گی سوال یہ کہ عورت کس چیز کا انتظار کرے گی کیونکہ یہ تربص نہ کا لفظ ہے نا تربص آپ دیکھیے کہ عام طور پہ لفظ عدت آتے ہی ہمارے ذہنوں میں ایک سوال آتا ہے کہ عورت گھر سے نہیں نکل سکتی پھر دوسرا ہمارے ذہنوں میں ایک سوال آتا ہے کہ عورت کہیں رات نہیں گزار سکتی کپڑے اچھے نہیں پہن سکتی میک اپ نہیں کر سکتی بلکہ مجھے کل پرسوں ہی کسی کا اسٹوڈنٹ ہے ہماری اللہ نے ان کے ہسبینڈ کی جان لے لی 1-2 مہینے پہلے تو اب الحمدللہ کلاس میں آتی ہیں یعنی جہاں وہ آتی تھیں ان کو ہم نے سمجھایا کہ آپ کلاس میں آ سکتی ہیں قریب گھر کی کلاس تھی تو وہ کلاس میں تو آ رہی ہیں الحمدللہ لیکن اب شاید ان دنوں میں کچھ مجھے جو سوال آیا کوآرڈینیٹر کی طرف سے کہ حاجی آئے ہیں یا کچھ ہے تو کچھ ان کی خوشی میں ہم نے ونڈش رکھی ہے تو وہ سسٹر سوچ رہی ہیں کہ پھر میں اس وقت ونڈش کے وقت گھر چلی جاؤں گی کیوں کہ میں نے کہیں سنا ہے کہ خوشی اور غم میں شامل نہیں ہوتے تو ایسی کوئی بات نہیں ہے بہرحال وہ تو بیوگی کی عدت کی بات تھی لیکن یہاں جو بات کی جا رہی ہے وہ کیا ہے کہ دوسرا نکاح نہیں کر سکتی یعنی آپ بڑا بڑا کر کے لکھ لیں کہ طلاق کی عدت میں جو انتظار ہے وہ دوسرے نکاح کا ہے اس میں عورت مرد کے گھر میں رہے گی یہ اتنا عجیب آپ کو جملہ لگے گا ہماری سوسائٹی پہ نظر ڈالنے کے بعد کہ واقعی آپ حیران ہو جائیں گے کہ اچھا عورت جو ہے وہ مرد کے گھر میں رہے گی جی بالکل رہے گی لوگ اس کو ڈائیورسڈ یعنی متعلقہ نہیں کہہ سکتے اور اس ٹائم میں یعنی یہ 3 قروء کا جو ٹائم ہے اگر اس کے دوران خدا نہ خواستہ طبعی طور پہ اس کا شوہر مر گیا طلاق تو چلی رہی تھی لیکن مر گیا عدت کے دوران تو یہ عورت پھر بیوہ کہلائے گی 4 ماہ 10 دن کی اس کی عدت ہو جائے گی اور اب جو شوہر اس کے فوت ہوئے ان کے مال میں سے پھر اس کو ورثہ ملے گا यानी यहाँ देखिए इस्लाम कुछ और है और आज हमारा माशरा कुछ और है, वो कुछ और ही हालात दुनिया को दिखाता है। तो बहरहाल एक औरत मर्द के घर में रहेगी, पूरी जेबो जिबाइश करेगी, मर्द का दिल मोहने की कोशिश करेगी, क्योंकि ये जो इद्दत है ना, इसके बहुत सारे मकासद है। आगे जहाँ बराह रास्त इद्दत की आती है वहाँ मजीद क्लैरिटी होगी, लेकिन यहाँ भी समझ लीजिए कि इद्दत के कुछ मकासद हैं। ये वेटिंग पीरियड अल्लाह ताला ने क्यों रखा? इसलिए रखा कि इसके बाद एक औरत अपने आप को मर्द के लिए दोबारा अट्रैक्टिव करे। याद रखिए, मैं एक जुमला शायद हर बिगड़े हुए कपल को बताती हूँ और हर उस रूठी हुई लड़की को बताती हूँ जो जरा सी बात पे नाराज होकर मैके चली गई। बाहर के मुल्कों में लोग क्राइसिस सेंटर चले जाते हैं, अपने मुल्कों में लोग मैके में चले जाते हैं, तो माँ बाप भी होते हैं और फिर लड़की को अपने घर रख के अब कहते हैं अब इनकी सुलह करें, क्या कराएं, काउंसलिंग कराएं। तो मैं हमेशा उनको कहती हूँ और आप सबको भी मैं एक छोटी सी नसीहत करूँ, शायद आपको मेरी इस बात से फायदा हो कि ना। अल्लाह ना करे कभी ऐसा कोई इशू किसी के बेटी बहन माँ के साथ हो, लेकिन अगर कभी हो और आप चाहते हैं कि मामला संवर जाए, लड़की को उसके घर रखें, उसे कहे तुम जाओ लड़ो भेड़ो गुस्सा करो, फिर हम कोशिश करते हैं कि तुम्हारी सुलह करा दें। एक दफा जब शोहर बीवी जुदा कर दिए जाते हैं, वल्लाही वो तार कट जाते हैं। ये वो रिश्ता है जिसका ताल्लुक साथ रहने से है। अरबी का एक मुहावरा कह ले, ये कहावत है, वो कहते हैं कि मुख्तसिर जुदाई मोहब्बत की आग को भड़काती है और तवील जुदाई मोहब्बत की आग को ठंडा कर देती है। शोहर बीवी मुख्तसिर जुदा हो, जिसमें एक नेचुरल जुदाई है कि सुबह उठ के मियाँ साहब काम पे चले गए और बीवी जो है वो उसके लिए इंतजार कर रही है। अच्छी बीवियां तो फिर मर्द के जाते ही उनका इंतजार शुरू कर देती थी ना, और तमाम करना, आज ये पकाऊंगी, ये खिलाऊंगी, आज कमरा ऐसे साफ होगा, ये होगा, बस वो 4-5 बजे इंतजार शुरू हो गया, घड़ी पे नजरें हैं, आए नहीं, किधर हैं, खैरियत हो, बस ये जो छोटा सा इंतजार है ना, इसमें बहुत मोहब्बत है। कभी किसी अनयूजल हालात में ओवरनाइट हस्बैंड कहीं चले गए किसी काम पे, किसी मीटिंग की वजह से, तो मोहब्बत और भड़केगी। आप कहेंगी मैंने आपको कल बड़ा मिस किया, ये किया वो किया, 3-4 दिन भी चलेगा और तड़प आएगी। बीवी चलेगी मैके कि मुझे अम्मा के जाना है, 1 हफ्ते के लिए जाने दे। ये जो छोटी छोटी मोहब्बतें हैं ना, ये शोहर बीवी का प्यार बढ़ाती हैं, ये होनी चाहिए। हर वक्त किसी के सर पे भी सवार रहे ना, तो वो बेजार ही आ जाता है आपसे, क्या मेरी जान छोड़े। ये जो आप बीच में 3-4 घंटे आ जाती हैं और आपके शोहर घरों में रहते हैं अगर बिलफर्ज किसी वजह से, तो ये आपकी क्लास भी आपकी उनसे मोहब्बत बढ़ाने का जरिया है। जाते ही आपसे पूछेंगे क्या हुआ, कैसा रहा, आज क्या किया, यानी ये फितरी सी बात है। बट ये तो आप जितनी भी लंबी करें लव स्टोरीज बन जाएंगी, लेकिन लंबा इंतजार महीनों सालों में बदल गए, शौहर कहीं है बीवी कहीं है, ये आम हालात की बात कर रही हूँ, झगड़े वाली बात में तो दिल वैसे ही बड़ी जल्दी दूर होते हैं, लेकिन जब थोड़ा जुदाई बढ़ती है ना, तो बंदा यूज्ड टू हो जाता है। मैं आपको इसकी एक बहुत सिंपल मिसाल दे सकती हूँ, आप में से हर बंदा इसकी गवाही देगा, एज अ ह्यूमन हम सब अंदर से एक है। भूख खाना खाया हो 5, 6, 7, 8, जिसकी जो आदत है, चलिए नॉर्मली 8 घंटे के बाद भूख लगती है, 8 घंटे के बाद अंदर क्या होता है, खिंच पड़ती है ना, थोड़ी सिंकिंग होगी हार्ट, ऐसे लगे दिल डूब रहा है, भूख लग रही है, कुछ है वो है, खा लेंगे तो मुतमईन। अच्छा फिर क्या हुआ, रोजे की हालत में क्या होता है, सहरी खा के सोए, उसके बाद सुबह उठे 10-11 बजे एकदम दिल डूबता है, खाए ही कुछ नहीं, फिर 12 बजेंगे, 1-2 के बाद भूख लगती है, नहीं लगती। ये मतलब है शुरू में मैदा खाना मांगता है, लेकिन जब आप उसको नहीं देते फिर आदी होता है। पहला रोजा बहुत चुभता है, जो रो कभी रोजे नहीं रखते उनको रमजान के रोजे बहुत चुभते हैं, क्योंकि जिस्म को आदत नहीं होती, लेकिन इसके ऑपोजिट जो आदी है वो कहते हैं इट्स फाइन। ठीक है, अब यहां से समझिए, शौहर बीवी जब दूर होते हैं और फिर साथ ये मसला भी हो कि किसी लड़ाई से दूर हुए हैं, छोटी सी बातों पे लोग लड़ते हैं, कोई बड़ी बात ही नहीं होती लड़ने की। मैं कह सकती हूं अगर सिर्फ ह्यूमन साइकोलॉजी को पढ़ जाए ना कपल, तो कभी तलाक नहीं होगी। मैं नहीं कहती कि ये हराम है या ना हो, कभी खला तलाक लेना लाजमी होता है, वहां हमारा माशरा बोलता ही कोई नहीं है। मैं आपको चैलेंजिंग क्वेश्चन कर सकती हूँ, आप अपने इर्द गिर्द जिनको जाने या जो आपके क्लोज सर्कल है, या आप एक सर्वे कर लें, मैं आपको पूरे यकीन से इस जगह मेरे सामने कुरान खुला रख बैठ के कह सकती हूँ कि इस वक्त उम्मत मुस्लिमा के कई घराने जिसमें 15 साल 20 साल 25 30 साल से आंटी जी बैठी हुई है, 25 साल से एक घर में है, मर्द भी बैठा औरत, उनकी तलाक को आज से 25 साल पहले हो जाना चाहिए था। हम नहीं तलाक का मौजू छेड़ते, शौहर नमाज नहीं पढ़ते, हम कहते इट्स ओके। मर्द किसी दूसरी औरत में इन्वॉल्व है, हम कहते इट्स ओके। यानी किसी की बात ही आपको बात समझा देगी कि अब मैं उसके साथ नहीं रह सकती। क्यों भाई आंटी जी, अब क्या हो गया? नहीं, अब उसने दूसरी शादी कर ली है। अच्छा, अब से पहले क्या था? कहती जाता तो बड़ा था लड़कियों के पास, औरतों के साथ तल्लक थे, पर अब उसने तो शादी करी, ये मैं नहीं बर्दाश्त करती। तो मैंने कहा यही बर्दाश्त करेंगी ना कि वो जिना करता रहे। आपको मेरा हिंट समझ आ गया? आज इज्जत के नाम पे, माँ बाप के नाम पे, फलां पे, शादी रिश्ता, करप्ट मर्दों के साथ पाक दामन औरतें पूरी जिंदगी गुजार देती हैं। क्या आपने कभी सुना? ये नाजायज है, ये उतना ही हराम है, ये उतना ही गलत है जितनी शराब हराम है। इस्लाम एक औरत की, एक बच्ची की ऐसी तरबियत करके उसको भेजता है, पहले ही रिश्ता अच्छा ढूंढे। आपने पढ़ लिया लातन की और लातुन के उल मुशरिकात वाली बात पीछे से। एक बच्ची बाशऊर हो शादी से पहले, उसको हलाल हराम लिमिटेशन, लड़की, और मैं लड़की की बात इसलिए ज्यादा करती हूँ कि आप सब औरतें हैं मेरे सामने, जहां हम मर्द बात करेंगे तो मर्दों का सेम इशू है। एक मर्द गंदी औरत के साथ नहीं रह सकता, वल्लाही अल्लाह की कसम, किसी मर्द को पता हो कि मेरी बीवी गलत है, एक रात उसको उसके साथ नहीं रहना चाहिए, एक घंटा वो उसके साथ नहीं सो सकता। वो अगर उसके साथ ताल्लुक करेगा तो गलत ताल्लुक करेगा। फिर उनको जुदा कराएं, शौक पूरा करो अपना, पाक दामन के साथ नापाक रह ही नहीं सकता। सूरत नूर में आप ये मौजू पढ़ेंगे, अत्तैयिबात लित्तैयिबीन और अल-खबीसात लिल-खबीसीन। चॉइस होती है एक अपनी, गंदे लोगों को गंदे ही लोग अच्छे लगते हैं, साफ लोगों को साफ लोग अच्छे लगते हैं। तो लिहाजा वापिस आ जाइए इस बात में कि इद्दत जब चल रही होती है, मर्द ने औरत को तलाक दी तो साथ रहे। यहां मैं लफ्ज तरबुस थोड़ा सा खोलूंगी क्योंकि इस पूरे सबक में बहुत दफा आएगा। तरबुस का लफ्ज है, हालांकि आपको मजे की बात बताऊं कि लफ्ज इंतजार भी उर्दू का लफ्ज है। नून जोरा नजरा फंतजरो इन्नी माकुम मिनल मुंतजरीन, कुरान में आता है कि तुम इंतजार करो, मैं भी इंतजार करता हूं तुम्हारे साथ। तो यहां तरबुस क्यों आया? आज आपको कुरान के लफ्ज में डूबकर अल्लाह पर प्यार आएगा कि यहां आप आयत के ऊपर नजर डालें तो अल्लाह सुबहाना तआला ने ये क्यों नहीं कहा कि वल मुतल्लकातु यंतजिरुन बिअनफुसिहिन्न? आ सकता था कि नहीं? तलाक वाली औरतें इंतजार करें अपने नफ्सों के साथ 3 महीने या 3 करू। अल्लाह तआला ने फरमाया वल मुतल्लकातु यतरबसना। अब आप देखो ये लफ्ज यहां आप समझ गए ना तो इंशाल्लाह जिंदगी आपकी मेरी रही तो सूरत हदीद में 4 चीजों के मुकाबले में एक लफ्ज तरबुस आया। तो तरबुस कहते तो इंतजार करने को, रा बास्वाद इसका रूट होता है। मेरा दिल करे मैं सजदा करूं शुक्र से कि ए मालिक तूने हमें उस कुरान पे गौर का मौका दिया कि जिसमें तूने इतनी बारीकियां डाली और हमने कभी सोचा ही नहीं तरबुस क्यों आया। तरबुस कहते हैं ऐसा इंतजार किसी पर खैर शर वाके होने का इंतजार करना। समझ आई? इद्दत के बाद क्या हो सकता है? घर वापस बस भी सकता है, ताल्लुक टूटा हुआ जुड़ जाएगा इंशाल्लाह तो खैर मिल गई। और बाद में हो सकता है मर्द ना माने तलाक उमर रोतान इफाम साकिम बेमारूफ है नो तस्वीक हूं बेसान, आज ही के सबक में आ रहा है, आयत अगली है 29-29। तो तरबुस का लफ्ज क्यों इस्तेमाल हुआ? कि इद्दत के दौरान औरत इंतजार करती है कि पता नहीं अब कल मेरे साथ क्या होगा, शायद घर बस जाए, शायद घर बिगड़ जाए, तो इसलिए यहां तरबुस का लफ्ज आया। समझ आए? सूरह हदीद में जब हम पढ़ेंगे ना तो वहां अल्लाह ने मुनाफिकों की यह सिफत रखी है, तुमने फितनों में खुद को डाला, इंतजार ही करते रहते थे कि ऊंट किस करवट बैठता है। इसी तरह से तरबुस कहते हैं सौदे वगैरह के सस्ता या महंगा होने का इंतजार करना। शायद ये सौदा सस्ता हो रहा है अगले दिनों में, जैसे आप सेल के साइन झांकते रहते हैं, आप कहते नहीं ये अब 100 वाली चीज 50 पे लगेगी फिर लूंगी, पता चला वो खत्म हो गई। और कभी आपने सोच से ले ली कि ये 2 पीस ये खत्म हो जाएंगे और बाद में अगली दफा गए तो वहां 50 पीस और लगे हुए थे और आधी कीमत पे बाय वन गेट वन थे, होता है ना? तो इसको भी तरबुस कहते हैं। तीसरा तरबुस के लफ्ज में मानी आता है किसी बात के वाके होने या जायल होने का इंतजार करना। सुबहान अल्लाह व बिहम्दिही सुबहान अल्लाह लजीम। अब आप इसको तलाक के लफ्ज में पढ़िए, मुतलका क्या कह रही होती है कि कोई बात वाके हो जाएगी, क्या तलाक वाके हो जाएगी या जायल हो जाएगी, शोहर रुजू कर लेंगे, आगे ही आ रहा है कि अगर वो रुजू कर लें तो कोई हर्ज की बात नहीं है। तो ये बात आपको इस कुरान के अल्लाह के तरफ से होने का यकीन दिलाती है। متربس کہتے ہیں انتظار کرنے والے کو، اسم فائل کا صیغہ ہے. خیر بہرحال اب کیا ہوا کہ عورتیں انتظار کریں اپنے ساتھ ثلاثۃ قروء 3 مہینے اور اپنے آپ کو اس میں رکھیں. اب لفظ قروء بھی میرا دل نہ بتاؤں کیونکہ آپ کو پچھلے سبق میں نہیں بتا سکی تھی اس لیے کہ وقت ختم ہو جاتا ہے اینڈ پہ. تو قرا قاف را حمزہ. پہلے میں آپ سب سے کچھ پوچھوں، یہ جو قروء کا لفظ ہے کبھی اردو میں ہم بولتے ہیں، یہ ہے قاف را حمزہ قرآن، یہ لفظ قرآن ہے. قرا یا قرو کا لفظی معنی ہوتا ہے جمع کرنا، پائل اپ. آپ کے بہت سارے کاغذ بکھرے ہوئے تھے، آپ کی فائلیں بکھری ہوئی تھی، پھر آپ بیٹھتے ہیں، پھر آپ کاغذوں کو پائل اپ کرتے ہیں. قرآن کیوں کہتے ہیں؟ اس کی بہت ساری اور وجوہات ہیں، جہاں آئے گی میں آپ کو بتاؤں گی انشاءاللہ. لیکن یہاں کیا ہے کہ قرآن ہڈیوں پہ لکھا ہوا تھا، چھال کے اوپر لکھا تھا، کھجور کے پتوں پہ لکھا ہوا تھا، پھر وقت کے ساتھ ساتھ اس کو جمع کیا گیا. عرب لوگ کہتے ہیں اقرات الناقہ، نر کا مادہ منویہ اونٹنی کے رحم میں قرار پا گیا. یعنی جب فیمل کیمل کنسیو کرتی ہے، آپ سمجھ گئے ہیں کنسیو کیا ہوتا ہے، یعنی پریگننٹ ہو جاتی ہے، تو اس اونٹنی کو اقرات الناقہ کہتے ہیں، کہ یعنی اس کے حمل پیٹ میں بچہ جو ہے وہ جمع ہو گیا. اسی طرح کہتے ہیں قرات الناقہ، اونٹنی حاملہ ہو گئی. خون کے رحم میں جمع ہونے کو، رحم کیا ہوتا ہے؟ یوٹرس. اس کا بڑا ایک پنجابی نام ہے، میں وہ بولتی ہوں تو پھر بہت ساری آنٹیز کو بات سمجھ آ جاتی ہے، بچے دانی. یہ جو لفظ یہاں رحم آیا نا، یہ بچہ دانی، یعنی وہ جگہ جس کے اندر بچہ پیدا ہوتا ہے. تو خون کے رحم میں جمع ہونے کو قرا کہتے ہیں. اقرات المرأۃ اس وقت کہتے ہیں جب عورت کو قرعن یعنی حیض آئے. اس کی جمع پھر قرعن سے قروء جو یہاں لفظ آیا ہے، یہ جمع کا لفظ ہے. اور یہ لفظ قرعن اس وقت بھی بولتے ہیں جب عورت حیض سے پاک ہو جائے. میں نے شروع میں بتا دیا کہ یہ طہر کے لیے بھی آتا ہے اور حیض کے لیے بھی آتا ہے. تو یہ چیز آپ کو یہاں دکھا رہی ہے کہ اللہ سبحانہ تعالیٰ نے کتنے خوبصورت طریقے سے لفظوں کی مالا پیروئی ہے کہ 3 کروڑ تک. خیر چلیے واپس آیت پہ چلتے ہیں کہ جب یہ سب ہو گیا، ولا یحل لہن یکتمن ما خلق اللہ فی ارحامہن. دیکھیے اتنی لمبی بحث، آپ نے ترجمہ تو اندر سے وہی نکالا نا، کہ ان عورتوں کے لیے یہ جائز نہیں کہ وہ چھپائیں وہ چیزیں جو اللہ نے پیدا کی ان کے رحم میں، ان کے رحموں میں. کتنا انڈائریکٹ جملہ. کیا اس جملے کو سیدھا سا ایسے نہیں کہا جا سکتا تھا کہ ان کو جائز نہیں کہ وہ بچے کو پیٹ میں چھپائیں؟ بات سمجھ آئی ہے کہ نہیں؟ اس میں بھی حکمت ہے. آپ دیکھیے کہ بعض دفعہ عورت کو شک پڑتا ہے کہ میں پریگننٹ ہوں، پیریڈس نہیں ہوئے، کوئی اور ریزن، کوئی ہلکی پھلکی سی طبیعت پہ بوجھ آ گیا، اشکال آ گیا، تو عورت سوچتی ہے کہ پریگننٹ ہوں. بعد میں بھی کچھ دن کے بعد پتہ چلتا ہے کہ نہیں، وہ میری مس انڈرسٹینڈنگ تھی. یہ جو بات ہے نا کہ یہ جو سٹائل اختیار کیا، میں آپ کو اس کی مشکل گرامر میں نہیں لے جاتی، بس سمپلی آپ کو اس طرح بتا دوں کہ اس انداز سے یہ پتہ چلتا ہے کہ چھپائے نہ جو ان کے پیٹوں میں ہے، یعنی ہو سکتا ہے وہ پریگننٹ ہو سکتا ہے نہ بھی ہوں. اگر بچے کا لفظ آ جاتا اردو میں، سمجھ لینا کہ وہ پیٹ کے بچے کو نہ چھپائیں، تو پتا کیا چلتا کہ پھر ڈیفینیٹلی وہ عورت پریگننٹ ہے. لیکن اس سٹائل سے آپ کو مجھے کیا پتا چلتا ہے کہ عورت کو شک بھی اگر پڑ جائے نا کہ میں پریگننٹ ہوں، تو پھر ویٹ کریں. کیونکہ دیکھیں نا، فطری سی بات ہے، ایک عورت چاہے گی جلدی جان چھوٹے، پتا چل گیا پریگننسی ہے، ہائے 9 ماہ کا انتظار، پھر متربس، وہی خیر ہو شر ہو کیا ہو وہ ہو، پھر تو بہت رولز ہی بدل جائیں گے. میں آپ کا ذہن نہیں کھولنا چاہتی کہ آپ پھر اس پہ 20 سوال کریں گے اپنے آپ سے، اچھا 3 ماہ کا مدت ہی رجوع کی تو پھر پریگننسی میں کیا ہوگا؟ لمبی کہانی ہے، ٹھیک ہے. اسی لیے کہا کہ پریگننٹ عورت کو طلاق نہیں دینی چاہیے. مرد کو پتا ہو کہ عورت کے پیٹ میں بچے، طلاق نہیں دینی چاہیے. اور طریقہ بھی سنیں گے نا، تو کوئی بیوقوف ہی ہے جو پھر عورت کو اس طرح جلدی میں طلاق دے دے غصے میں. طلاق ایک سوچا سمجھا منصوبہ ہے. دیکھیے آج ہمارے کلچر میں شادی سوچ کے کرتے ہیں. میں مانتی ہوں آج بھی ہم سب، چاہے امریکہ میں چلے جائیں، کینیڈا میں چلے جائیں، افغانستان میں ہوں یا آسٹریلیا میں ہوں، ہم شادی کرنے سے پہلے بہت سوچتے ہیں. ہم سے مراد ہمارے بچوں کی شادیاں، ایسی ہی ہے نا، یا اپنی بھی شادی ہو، 20 بار سوچیں گے. کرائیٹیریا نہیں بڑا ہے، وہ گائے کے واقعے کی طرح لڑکی کو پرکھیں گے، لمبی موٹی پتلی، لڑکے کی ناک کیسی، مونچھیں کیسی، اس کا قد کیسا، کماتا کتنا، گاڑی ہے نہیں، 10 چیزیں. شادی خوب سوچ سمجھ کے کرتے ہیں، پھر بھی غلطیاں کھاتے ہیں، کیونکہ میں آرزو پیچھے فرق ہے، ترازو آپ کے ہاتھ میں پر ہے ہی ٹھیک نہیں. اتنی سوچ بچار کے بعد بھی میں کہتی ہوں کیا تم نے ڈھونڈا ہے، کیا تمہارا معیار ہے، تمہیں اندازہ ہی کوئی نہیں کہ تم اس سے کتنا اچھا ہیرا ڈھونڈ سکتے تھے. تو باوجود پوری کوشش کے صحیح نہیں ڈھونڈتے آج کے دور میں، کیونکہ ہمارا کرائٹیرین غلط ہے، ہماری توحید غلط ہے، ہمارا اللہ پہ ایمان کم ہے. ہم کہتے چپ کرو لے لو، یہی ملنا تھا، اور کیا ملے گا، चलो ना कमाता तो है ना, पढ़ लेगा नमाजें, चलो कोई नहीं, खराब है ठीक हो जाएगा, मेरी बेटी इतनी हसीन है इसको ठीक कर लेगी। गलत। मैं कहती हूँ अगर मैं सिर्फ एक लेक्चर आपको अकीदा तौहीद और रिश्ते के ढूंढने पे करूँ ना, तो आप हैरान हो जाएं, हैरान हो जाएं कि अल्लाह के नबी ने एक ही शख्स को अपनी दो बेटियाँ क्यों दे दी बारी बारी, हज़रत उस्मान को, उसी शहर में मौजूद थे बड़े बड़े, और अबू लहब के दो बेटे उतबा और उतैबा नबी के दामाद थे, यही दोनों बेटियाँ उनके साथ निकाह ही हुई थी, तलाक क्यों दिलवा ली? आपको पता है अल्लाह के नबी ने अपनी बेटियों को तलाक दिलवाई थी, क्या रिस्क था? दीन, दीन कि ये मेरी बेटियों को खुश नहीं रखेगा, तो फिर क्यों खुश ना रही? फातिमा खुश रही? अल्लाह के नबी ने अली का क्या देखा? खुद उन्हीं के चार पैसे जमा करके जहेज दिया, आपके घर के पले हुए बच्चे थे, आज कहते लो जी कजन मैरिज है, लो जी ये तो घर का पाला हुआ बच्चा है क्या इसके पास? फातिमा का हस्बैंड देख लीजिए, अल्लाह के नबी की दोनों बेटियों को देख लीजिए, जो हजरत उस्मान की बीवियां थी और अमर बिन अलास, चार दामाद हैं आपके, जाके आज खोलिए उनकी हिस्ट्रियां, फिर आप पढ़िए, देखा क्या आपने? चारों खुश रही, हत्ता कि अमर बिन अलास जब मुस्लिम नहीं थे तो आपकी बेटी जो थी वो चली गई, उम्मे कुलसूम जो थी वो मदीना चली गई, एक साल तक अल्लाह के नबी ने बेटी को घर में बिठाए रखा, कि अल्लाह के नबी को पता था अमर बिन अलास में खैर खैर मुसलमान हो के बगैर दोबारा निकाह किए बेटी को भेज दिया, जाओ तुम दोनों मुसलमान हो गए हो। जब वो काफिर हुए कहा बेटी तू आ जा, तू नहीं रह सकती क्योंकि ये काफिर है। वो एक ट्रांजेक्शन था, वो एक गुलाबी दौर था, आज तो वो बातें ही नहीं, तभी तो आज हम खुश नहीं रहते, आज इसीलिए तो हमारे जोड़ नहीं लगते इस दुनिया के साथ, लगाने की कोशिश में ना वो हमसे खुश ना हम उनसे खुश। कुरान सुन्नत आम करके देखिए, इस दुनिया में किसी खानदान में एक तलाक नहीं होगी। आपके इस मुसलमानों के रेशो को लोग हैरान होंगे, ये मुस्लिम्स वालों ने नॉर्वे में एक तलाक नहीं फाइल की। क्राइसिस सेंटर शुक्रिया के लेटर भेजेगा कि हमारी जान छोड़ी हुई है, दूसरे बड़े हैं अपने मुसलमान नहीं। लेकिन मैं गलत ना कह दूं, मुझे दूसरों का नहीं पता, लेकिन मुझे लगता है कि वहां भी ज्यादा मुस्लिम ही है, ब्रोकन फैमिलीज में ज्यादा मुस्लिम फैमिलीज हैं, और बदनाम हम इस्लाम को करते हैं। तो बहरहाल लफ्ज अरहाम पे बात करते हैं, फी अरहामिहिम, कहां ये लफ्ज पढ़ा आपने? बिस्मिल्लाह रहमान रहीम, रहामीम, रहम इसको क्या बोलते हैं? रहमू। देखिए दो इसकी प्रोनाउंसिएशन है, हा पे जज्म लगा दे, रहम और रहीमा, रहीमन दोनों। औरत का वो खाना जिसमें बच्चा परवरिश पाता है, और इस गिलाफ में खारजी असरात से महफूज रहता है। माँ का जो रहम होता है ना, जिसको यूट्रस कहते हैं, आप कहते हैं यूट्रस के अंदर फिर एक पतली सी झिल्ली होती है, उस झिल्ली को कहते हैं, पूरा यूट्रस नहीं है, उस एक कच्ची सी झिल्ली को जिसमें बच्चे को सिक्योर किया जाता है। और रहमा कहते हैं वो अतिया जो किसी की जाहरी बातनी कमी को पूरा कर दे। अब ये तो जब रहमत का लफ्ज आएगा तो वहां आपको किसी वक्त समझाऊंगी, लेकिन आप समझ गए कि यहां माँ के पेट की बात थी, कि माँ अपने पेट के बच्चे को छुपाएगी नहीं। चलिए ठीक है, अब ये कौन सी औरत कर सकती है? इन कुन्न युमिन बिल्लाहि वल यौमिल आखिर, सख्त इम्तिहान है, अल्लाह ना किसी को ऐसे इम्तिहान में डाले कि उसका पेपर इतना लंबा हो जाए, तो फिर ऐसे वक्त में वो औरतें क्या करेंगी? अपने बेट के बच्चे को नहीं छुपाएंगी। और आप देखें ये शरई मसाइल हैं, पूछे जाएंगे किसी शौहर के साथ बीवी अलग हुई, इवन इद्दत में भी ऐसे ही है, बेवकी की इद्दत भी ऐसे ही होती है जैसे तलाक की है, तो उस औरत को जाके पूछा जाएगा कब पीरियड्स आए थे, प्रेग्नेंट तो नहीं हो, फिर इंतजार किया जाएगा अगले पीरियड आ गए, दैट मीन इट्स फाइन, ये मामला तो क्लियर हो गया। ठीक है, इससे पता चलता है कि सच्चा ईमान अंदर होता है ना, तो फिर बंदा दीन के मामले में रुख्सतें नहीं ले लेता कि चलो लोगों को क्या लगे, कह दूंगी ये है वो है, नहीं। फिर इसी के बाद देखिएगा वह बूल अतुन, ये नया लफ्ज था जो आपसे मैंने शेयर नहीं किया, बूल के लफ्ज को थोड़ा सा खोलते हैं। मैं आपसे एक लफ्ज पूछू, कभी उर्दू में ये लफ्ज बोला? पंजाबी में बोला? ये बाल बच्चों का क्या हाल है? अच्छा मैं सोची थी ये सर के बाल, वो बाल यही होता है, बऊल जमा है बाल की, हमारे उर्दू में भी बाल शौहर को कहते हैं, यानी फैमिली का क्या है, बाल बच्चे। ठीक है, अब बाल को बाल क्यों कहते हैं? आज से आपको भी अपने हस्बैंड को बाल बनाना ही पड़ेगा। कैसे? बाल कहते हैं बुलंद जमीन, जिस तक सैलाब का पानी ना पहुंच सकता हो, तो शौहर क्या है आपसे? बुलंद है, मान ले उस गरीब की इज्जत को, क्या फर्क पड़ेगा अगर आपने अपने शौहर को अपने से थोड़ा सा ऊपर बना लिया तो? इज्जत दीजिए, ये शौहर की इज्जत के लिए बात है। ہر درخت پودا یا کھیتی جو بغیر آب پاشی کے اپنی جڑوں سے آپ پانی کھینچ لے, بلندی اور غیر محتاجی کے اعتبار سے یہ وہ زمین ہوتی, یعنی وہ اتنی سٹرونگ زمین ہوتی کہ ہوتا اونچا ہے لیکن اپنا پانی جڑوں کے راستے پودا خود کھینچتا ہے. اسی سے پھر بال کے معنی مالک اور آقا کے بھی ہوتے ہیں. آپ کہیں گے ہاں ہوں گے آقا کسی اور کے, مالک کوئی مالک نہیں ہے میرا. دیکھیں یہ اللہ نے دیا, علیہن درجہ, ماننا پڑے گا. جب تک عورت اپنے شوہر کو اپنے سے اوپر نہیں سمجھے گی, عقل مند نہیں سمجھے گی, اپنے سے سمجھدار نہیں سمجھے گی, گھر نہیں چلے گا. ورنہ وہ چار دن بپے تکلفی ایسی بڑھتی ہے کہ ہم کہتے ہیں ان کو عقل ہی نہیں ہے. بعض عورتوں کا پیٹ جملہ ہے, ذرا آپ ان کی کو بات کریں کٹ کسے آگے سے میاں کہنا, یہ نہیں چاہتے, یہ نہیں پسند کرتے, مجھے پردہ نہیں کرنے دیتے, یہ نہیں وہ نہیں. خیر اب آگے آپ کے لیے بڑی دلچسپ باتیں. بال کے لفظ میں بنیادی معنی ہے نمبر ایک صاحب. اچھا جی, پہلی خواتین اپنے شوہر کو کیا کہتی ہوتی تھی؟ صاحب, ارشد صاحب, امجد صاحب. اچھا نام لینے کا میں ایشو نہیں چھیڑ رہی اس وقت کہ نام لینا چاہیے شوہر صاحب کا کیا نہیں, لیکن صاحب تو ساتھ لگا سکتے آپ کے نہیں ہیں. کہتے ہیں ہاں ارشد آیا ہے, امجد آیا ہے, ایسے لگتا ہے چھوٹے بھائی کو بلا رہی ہیں. تو آپ نام لے لیں صاحب لگائیں, اور ان کو ذرا سا خوش کرنا ہے تو صاحب کے ساتھ کچھ اور اچھا بھی لگا لیں. کیا کہیں گے مثلا؟ جی صاحب کے ساتھ جی بھی لگا لیجیے, بالکل صحیح. اور تسی کر کے بلا لو جی, تسی کہہ لو, لکھ لو اس کے ترجمے میں تسی. آپ دیکھیے پہلے دور میں لوگ نام نہیں لیتے تھے منے کے ابا. میں پوچھتی ہمارے خاندان میں بھی ایسی دو تین سسٹرز ہیں نا, وہ اپنے میاں کے نام سے اپنے بچے کا لگاتی, تو میں کہتی ہوں یہ سب بچے کے پیدا ہونے سے پہلے آپ کیا کہتی تھی؟ میں سمجھ گیا, عزت چاہیے, باادب با نصیب, بے ادب بے نصیب. اچھا دوسرا تو اب آپ کو بہت ہی مزہ آئے گا, اس کا معنی ہوتا ہے حیرت اور دہشت. حیرت ہو جائے بندے کو اپنے شوہر کو دیکھ کر, واہ اللہ نے کیا مجھے ہیرا دیا, اللہ تو نے ایک اتنا چلتا پھرتا بندہ میرے لیے مسخر کر دیا. لیکن دل میں اس کے دہشت ہو. دیکھیے یہ تعلقات کی باریکی ہیں, یہ میں نے نہیں بتائی آپ کو, یہ قرآن کے لفظ بال میں ہے. حیرت خوشی کے ساتھ بھی ہوتی ہے, آپ کو پتا, خوش ہو اس کی پرسنالٹی سے. اور آپ یقین کریں اپنے شوہر کے علاوہ دوسروں کے شوہر بہت زیادہ اٹریکٹیو لگتے ہیں, کتنا خیال کرتے ہیں اپنی بیوی کا, ان کو چھوڑنے آتے ہیں, ان کو چھوڑنے لے جاتے ہیں, ان کو یہ کرتے ہیں, ان کے لیے کھانا پکاتے ہیں, ان کے لیے وہ کرتے ہیں. وہ کسی کا میں ایک واقعہ پڑھ رہی تھی, تو کہتے ہیں کہ ایک آدمی تھا, تو ان کی بیگم جو تھی وہ کسی کی کالج میں پڑھاتی تھی, تو ان کالج والے روز صبح اٹھ کے ایک منظر دیکھتے تھے کہ گاڑی کالج کے آگے کھڑی ہوتی تھی اور وہ اپنی سیٹ سے نکلتے تھے, پھر پیچھے سے گھوم کے آ کے بیگم کی سیٹ کا دروازہ کھولتے تھے, تو بیگم بڑے آرام سے اٹھ کے جاتی تھی, تو وہ پھر دروازہ بند کر کے ان کا واپس آتے تھے. تو وہ اس بیگم کی جو سہیلیاں تھیں نا, وہ بڑا اس کو چھیڑتی تھی, کہتی تھی ہم نے آج تک اتنا مؤدب شوہر نہیں دیکھا. اور لوگ کہتے تھے تم میاں بیوی میں کتنی محبت ہے. تو وہ 20 سال 25 سال کتنے سال یہ واقعہ ہوتا رہا. ایک دن اس کے شوہر سے بھی لوگوں نے پوچھ لیا کہ آپ کو اپنی بیوی سے اتنی محبت ہے کہ آپ چلے چھوڑنے تو آیا, بیگم نکل ہے, ایک دن کی بات تھوڑی ہے. دوسرے کہتے ہیں سچ بتاؤ محبت وحبت کوئی نہیں, ادھر کا دروازہ باہر سے نہیں کھلتا. چائلڈ لاک لگا ہوگا ہے تو پروٹوکول ہوتا ہے نا. لیکن عزت دے واللہ, اگر آپ اب مسحور ہو اپنے شوہر سے, آپ ان کی خوبیاں ڈھونڈے, واہ کیا خوبی ہے ان میں. یعنی اگر آپ میرڈ عورتوں کو میں کہوں نا کہ آپ اپنے ہسبینڈ کی آج کوئی جا کے خوبی ڈھونڈے, ایسی خوبی کہ جو آپ کو حیران کر دے. میں تو آپ کو بھی بتا سکتی ہوں اپنے شوہر کی, آپ کو پتا ہے میں پہلی بہت اس میں خوشی محسوس کرتی ہوں. بتاؤ مجھے اپنے ہسبینڈ کی سب سے زیادہ کون سی ادا اچھی لگتی ہے؟ جب وہ فجر کے لیے اٹھ کے مسجد جاتے ہیں, بارشوں میں اور بادلوں میں بھی. میں کہتی ہوں اگر کوئی مجھے ایک جملے میں میرے ہسبینڈ کی پوچھے نا پرسنالٹی, یا مجھے ان کا سب سے اچھا کیا لگتا ہے, مجھے یہ اچھا لگتا ہے. میرا دل کرتا ہے میں اپنا دل بھی ان پہ نچھاور کر دوں کہ ایک مرد نے اس وقت اٹھ کے نماز کے لیے جانا ہے تو میں تو اس کے لیے وہ پکاؤں جو اس کے جسم کے ایک ایک حصے میں چلا جائے. نیکیاں کرتا دیکھ کر اپنے شوہروں کو جو خوش ہوتی ہیں نا خواتین, وہ پھر ان کے اوپر نچھاور ہونے کو دل کرتی ہیں. اب آپ کہتے ہیں ہمارے تو جاتے ہی نہیں دیکھا, ہم تو کلیئر ہو گئے, تقابل نہیں کرے. آپ کے ہسبینڈ میں بھی خوبی ہوگی اور آپ پیدا کریں. پھر دیکھیں دہشت, دہشت کیا ہوتی ہے؟ یہ وہ نہیں ہوتی, دہشہ کا لفظ آگے آئے گا کہیں تو میں آپ کو بتاؤں گی, لیکن دہشت سے مراد وہ دہشت نہیں ہے جو سانپ کی یا بچھو کی ہوتی ہے. یعنی ایک ہلکا سا ڈر, ہلکا سا کہ ناراض نہ ہو جائے, ان کو برا نہ لگ جائے, ये ऐसे ना हो जाए वैसे ना हो जाए। तीसरा मानी मुंजाई, अपर हैंड का मानी ले लीजिए। इसी तरह साहिब में रफीक और साथी का लफ्ज भी आता है। रफीक, रिफ्क, रफीक कौन होता है आपको पता? ये कौन ही क्या मेरा हाथ देखे, सूरत काहफ में क्या आता है? मिरफका। ये कोनी को अरबी जुबान में मिरफक कहते हैं, क्योंकि जब हम थक जाते हैं ना तो हम यूं करते हैं। तो रफीक यानी वो शौहर, वो चीज है कि जब आप थके हारे हो ना तो आप उसको टेक लगा लें, साथी साथ रहने वाला। चलिए मैं आपसे एक और बात पूछती हूँ, क्या आपने सीरत पढ़ते हुए ये नाम कभी सुना? इससे मिलता हुआ चले, बाल एक बुत का नाम था, पता है आपको? अहले अरब अपने बुतों का नाम बाल रखते थे। कुरान में आता है, बाल का लफ्ज कुरान में आता है। एक कौम थी, पता नहीं किस नबी की थी, मुझे याद नहीं, इदरीस थे गालिबन, तो वो बाल नाम के बुत को वो लोग पूजा करते थे। तो वो बुत का नाम बाल क्यों रखते थे? क्योंकि उनको बुलंद और बरतर महसूस करते थे। तो यहां शौहर को बाउल या बाल क्यों कहा गया? हर मुआशरे में और खास तौर पर अरबों में ये बात मशहूर थी कि मर्द औरत पर गालिब होता है, इसीलिए भी शौहर को भी मुजाजन बाल कहने लग गए और बाउल आई इस चीज की है। फिर हर उस चीज को जो दूसरी चीजों पे गलबा पा जाए, जैसे आप कहते हैं ना डोमिनेंसी, गालिब हो जाना, उसको भी यही लफ्ज दिया जाने लगा। लेकिन आप देखिए कि वो बोझ, वो इन एक ऐसा बोझ भी होता है इंसान को जो थका देता है ना, फिर उसको भी बोझ कहते हैं। अरब लोग कहते हैं असबह फुलान बालन अला अहली ही, फुलान शख्स अपने घर वालों पर बोझ बन गया। खैर यहां आप देखिए, अब आप लफ्ज को देखिए, यहां बऊला तो हन्ना क्यों आया, अजवाजु हन्ना आ जाता, जौज भी तो शौहर के लिए आता है ना, तलाक का मामला चल रहा है। यहां लिखिए ये लफ्ज ऐसे क्यों नहीं आ गया कि अज़वाज हुन्ना हक बिरद्दी हिन्ना। अज़वाज में ज़ौज होता है बराबरी, जिसको आप बड़े नाम से प्यार से इक्वलिटी कह सकते हैं, तो ज़ौज से ज़ौजा बनना चाहिए था। तो यहां बाल क्यों आया कि तलाक की वजह में शायद ये वजह हो कि तुमने शौहर को बाल नहीं बनाया, औरत को अपना मुहासबा करने पर मजबूर किया गया। अच्छा जैसे ज़ौज से ज़ौजा फीमेल है ना, तो फिर बाल से बीवी को क्या कहते हैं? लगा दे था आगे बालतुन है, बालतुन आ जाए ना तो फिर गलबा खत्म हो जाता है, फिर उसमें कोई जज्बा नहीं है, बस मियाँ बीवी। ये पता नहीं लफ्ज मियाँ कहाँ से आया है, मियाऊ मियाऊ कोई समझ नहीं आता है, डैडी पाप पापा, यानी लफ्जों में मोहब्बत नहीं है। पता नहीं इनके बैक में कोई इंग्लिश को पढ़ेंगे तो हमें भी शायद कुछ मिल जाएगा। तो बहरहाल अब आपको मेरे हाल काफी ज्यादा अपने शौहर अच्छे लगने लग गए होंगे। और एक मजे की बात, इतनी मजे की बात है, आप फर्क देखेंगे तो आप झूम जाएंगे अंदर से कि यहां जौज क्यों नहीं आया, बाल क्यों आया। जौज हर खामद को कहते हैं, बस एक दफा रिश्ता जुड़ गया, बट बाल वो शौहर जो बीवी से जिस्मानी ताल्लुक, जिनसी ताल्लुक पैदा कर चुका हूं। सुभान अल्लाह व बिहम्दिही सुभान अल्लाह अल-अज़ीम। अल्लाह का कुरान काफी है, इस पे गौर व फिक्र किया जाए, जिंदगी के मसले मसाइल पीछे डाल दें, वो करेंगे जन्नत में जाके डिस्कस अगर याद रहे तो, और रहने ही कोई नहीं है। ये सारी इद्दत की बातें वो कपल की हैं जिनका आपस में जिनसी ताल्लुक भी रह चुका हो, ना हो तो फिर हालात फर्क है, वो आगे हम पढ़ेंगे जाके। हजरत इलियास की कौम थी, वो मैंने चेक कर ली, अल्हम्दुलिल्लाह हजरत इलियास की कौम अपने बुत को बाल कहती थी। सामी कबाइल यानी जो सीरियन है शाम में रहने वाले, उनका ये बहुत मशहूर एक देवता था और इसमें बहुत सारी खूबियां थी इनमें, और तौरात में आज भी इसका जिक्र मिलता है। तो अब आप देखिए कि ये जो बात कह दी कि हक भी रद्दी हिन्ना, भी रद्दी हिन्ना पीछे भी बता दिया, तो रजू के मानों में कि इद्दत के दौरान शौहर को ज्यादा हक है कि अपनी बीवी को वो लौटा ले। फी जालिका, इसमें जालिका से क्या मुराद बताई थी आपको? इद्दत, शाबाश, यानी इस इद्दत के दौरान एक मर्द को ज्यादा हक है कि वो अपनी बीवी को वापस ले ले, बजाय इसके कि आप जल्दी से किसी दूसरे मर्द को एक औरत ढूंढने लग जाए, ये ज्यादा अच्छा तरीका है। शर्त एक ही नाराद इस्लाहन, देखिए पहला शौहर ही दी बेस्ट चॉइस होती है, शर्त एक है इस्लाह। और एक बात मैं आपको लिख के दे दूं, आप दिल नहीं बुरा करें लोग, मैं आपको बिल्कुल ये कुरान की आयतें और सोसाइटी का रंग ढंग बताती हूँ। बस दफा सोसाइटी पर वो करती है, जैसे मैंने कुछ मुल्कों में सुना है गवर्नमेंट इतना स्पॉन्सर करती है, औरतें कहती हैं लो जी मर्द के घर में थे तो देता ही नहीं था खाने को, छोड़ो इसको क्राइसिस सेंटर में जाओ, गवर्नमेंट 15-20 हजार देगी। सुने मैं जुमले? अब आप सोचिए, आपको ये शौहर नहीं पसंद आया, देखिए मैं अब नॉर्मल कंडीशंस की बात नहीं कर रही कि मिला ही बुरा, था ही शराबी कबाबी, वो तो आपके माँ बाप का कसूर है या फिर आपकी तकदीर में थी, वो बात नहीं मैं कर रही। आम हालात में ये जो गर्मी सर्दी नरमी जूठी बातें आते नहीं अच्छी, वो मैं उसकी बात करती हूँ। तबीयतों का फर्क गवारा कर लें, दीन का फर्क कभी बर्दाश्त ना करें, ये एक नसीहत लिख लें। तबीयतों का फर्क पहले ही शौहर का बर्दाश्त कर लें, दीन में कमी है कोई दीन का अक्सर वो बर्दाश्त ना करें। वजह क्या है? बाद लोग कहते हैं इससे जान छुटेगी और मिल जाएगा। अच्छा मैं इसको कैसे सोचती हूँ, हालांकि अल्लाह एक्सेप्शनल केसेस सामने लाता है, उसको पता है बंदे को क्या देना है। ये तो इतना कॉम्प्लिकेटेड किस्सा है कि मैं इसको कई दफ़ा एंगल्स में निकाय टू जी में भी बात की थी, तकदीर के साथ भी बड़ा ताल्लुक है। लेकिन देखिए जब आपकी पहले शौहर से शादी हुई थी आप क्या थी? कुंवारी, छोटी उम्र की, माँ बाप की लाडली, माँ बाप आपके घर से जाने के तसव्वुर से भी रोते थे, बच्चा भी नहीं था उस वक्त। आपका स्टैंडर्ड ऊंचा था ना, तो चांसेस ज्यादा अच्छा रिश्ता मिलने के ना, मैं फी जमाना बात कर रही हूँ। अब आपको उसकी आदतें नहीं पसंद आई, हैबिट्स नहीं अच्छी, वो कंजूस है, वो ऐसा है, वो शक्की मिजाज है, कुछ भी कह लें, आप उससे फारिग हुई, आपने क्या सोचा कि आप मुझे इससे अच्छा मिलेगा? मिल सकता है? आदतों में नहीं मिलता। अब क्या हुआ, जब आप निकलेंगी मार्केट में तो अब आपका स्टैंडर्ड पहले से ज्यादा के कम, तो फिर अगला काम मिलने के चांसेस हैं। लेकिन चूंकि हम थक हार चुके होते हैं ना, तो फिर हम कहते हैं अब समथिंग इज बेटर देन नथिंग। बिला वजह तलाक और बिला वजह घर तोड़ना ये इस्लाम का मिजाज नहीं है। फरमाया वो औरत जो बगैर वजह के मांगती है उस जन्नत की खुशबू नहीं पाएगी। लेकिन वो एक्सेप्शनल केसेस जो बर्दाश्त नहीं करने, वो तो डे वन से नहीं करने, वो एक अलग बात है। चलिए खैर आगे देखिए, वला हुन्ना मिसलुल्लज़ी अलैहिन्ना बिलमारूफ, और उन औरतों के, हुन्ना के नीचे लिखी औरतों के, और उन औरतों के ऊपर इनके हकूक है, मिसलुल्लज़ी अलैहिन्ना जैसे उनके ऊपर है बिलमारूफ। दोनों का हक है, औरत और मर्द दोनों का हक है एक दूसरे पे। यानी इसमें ये नहीं कि सिर्फ मर्द के ही हकूक है औरत के नहीं, औरत के भी हकूक है मर्द के भी हैं। हाँ लेकिन वले रिजाल अलैहिन्ना दरजा, मर्दों के ऊपर औरतों को एक दर्जा हासिल है, और वल्लाहु अजीज उन हकीम, अल्लाह गालिब और हिकमत वाला है। मर्दों को डांटा जा रहा है कि तुम अपनी इस बीवी के ऊपर गलत बात कहते हुए डरना कि अगर तुम्हें लग रहा है कि ये औरत मेरे हाथ आ गई है और मैं अब इसके साथ जो मर्जी जुल्म करूं, तो अल्लाह तुम पे गालिब है, हिकमतों वाला है। यानी अल्लाह सुब्हान तआला के नाम यहां आने बड़ी हिकमत की बात है। तो बहरहाल ये बात तो पीछे से थी, अब चलते हैं जहां से तलाक का तरीका शुरू होगा।